नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2080 साल पौष महिनाको 21 गते शनिबार, पौष कृष्ण दशमी, तदनुसार जनवरी 6 तारीक सन् 2024, नेपाल सम्वत 1144। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौं गोर्खापत्रबाट। भारतले आफू खुशी रकम खर्च गर्न पाउँदैन शीर्षक दिँदै प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य समाचार बनाएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल स्थित भारतीय दूतावासले 20 करोड़ रूपियाँसम्मका परियोजनामा आफू खुशी रकम खर्च गर्न पाउने नपाउने जानकारी दिनुभएको छ। उहाँले भारत र नेपाल सरकार बीच भएको सम्झौता अनुसार परियोजना सञ्चालनका निश्चित शर्त र विधिमा रहेर उक्त रकम खर्च हुने स्पष्ट गर्नुभयो। शुक्रबार प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रधानमन्त्री प्रचण्डले दूतावासले मनलाग्दी नभई प्रक्रिया अनुसार नै खर्च गर्न पाउने स्पष्टीकरण दिनुभएको हो। समितिमा सांसदहरूले भने सहमति दबाव र आन्तरिक हस्तक्षेप निम्त्याउने उद्देश्य प्रेरित रहेको भन्दै आलोचना गर्नुभएको थियो। दूतावासले कुनै परियोजनामा सीधै लगानी गर्न पाउने गरी भएको सहमति पहिलो होइन। यसअघि 3 करोड़ रूपियाँ, 5 करोड़ रूपियाँ हुँदै अहिले 20 करोड़ रूपियाँ पुर्याइएको हो। भारतका विदेश मन्त्री डाक्टर एस जयशंकरको भ्रमणका क्रममा बिहिबार 20 करोड़ रूपियाँसम्मका आयोजनामा नेपाल सरकारको सहभागिता बिना भारतीय दूतावासले खर्च गर्न पाउने सहमति भएको थियो। यो सहमतिको सत्तारूढ़ गठबन्धनका दलभित्रबाटै विरोध भइरहेको छ। समितिमा प्रमुख प्रतिपक्षीय दल नेकपा एमालेका सांसदले आपत्ति जनाएका छन्। प्रधानमन्त्री प्रचण्डले भारतसँग भएको विद्युत व्यापार सम्झौता महत्वपूर्ण रहेको बताउनुभयो। उहाँले चिनिया प्रतिनिधि विधिमण्डलका विषयमा विदेश मन्त्री डाक्टर जयशंकरले चासो राखेको भन्ने विषय गलत भएको जानकारी दिनुहुँदै त्यसबारे कुनै पनि कुरा नभएको प्रश्न पार्नुभयो। उहाँले भन्नुभयो, सहमति अनुसारको रकम दूतावासले जहाँ मन लाग्यो त्यही खर्च गर्ने होइन, त्यसको पनि प्रक्रिया छ। यस विषयमा मन्त्री परिषदमा पनि वृहत छलफल गरेका छौं। जहाँ पायो त्यही लगानी गर्ने, जसरी मन लाग्यो त्यसरी मनलाग्दी खर्च गर्ने भन्ने होइन, यसलाई थप व्यवहारिक बनाउने विषयमा ध्यानाकर्षण भएको उहाँले बताउनुभयो। विधेयकको छलफल प्रारम्भ उपशीर्षकमा गोर्खापत्र लेख्छ, यसैबीच समितिमा संवैधानिक परिषद काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकको दफावार छलफल प्रारम्भ भएको छ। गत फागुनमा नै दर्ता भएको विधेयक गत वैशाख 15 गते समितिमा छलफलका लागि पठाइएको थियो। समितिमा पठाइएको 8 महिनापछि विधेयकमा दफावार छलफल थालिएको हो। विधेयकको छलफल प्रारम्भ उपशीर्षक सहित भारतले आफू खुशी रकम खर्च गर्न पाउँदैन प्रधानमन्त्रीको भनाईलाई मुख्य शीर्षक दिँदै गोर्खापत्रले समाचार प्रकाशन गरेको छ। बाल विवाह त बदर भयो, 13 वर्षीय गर्भको शिशु के गर्ने शीर्षक दिँदै अन्नपूर्णले मुख्य खबर बनाएको छ। कानून तह विवाह गर्न 20 वर्ष उमेर पुग्नुपर्छ, त्योभन्दा कम उमेरमा हुने विवाह बदर हुन्छन्। जिल्ला अदालत सप्तरीले पनि हालै 13 वर्षीय बालिकाको विवाह रद्द गर्यो। बाल विवाह गराएको भन्दै बालिकाका बुवा आमा र आफन्तलाई पनि कैद सजाय तोक्यो। तर बालिका गर्भवती छिन्, बालिका र गर्भको शिशुको भविष्य के हुने भन्ने प्रश्न उब्जेको छ। कानूनका जानकारहरू बाल विवाह बदर भएपछि गर्भवती बालिका र उनीबाट जन्मिने सन्तानका बारेमा सोच्न जरूरी भइसकेको बताउँछन्। बाल विवाह त बदर भयो, 13 वर्षीय गर्भको शिशु के गर्ने अन्नपूर्णको मुख्य खबर हो यो। सामाजिक सञ्जाल विधेयक प्रस्ताव, सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। सामाजिक सञ्जाल दर्ता नगरी सञ्चालनमा ल्याए 25 लाख रूपियाँसम्म जरिवाना हुने गरी सरकारले सामाजिक सञ्जाल प्रयोग तथा नियमन सम्बन्धी विधेयक प्रस्ताव गरेको छ। संचार तथा सूचना प्रविधि मन्त्रालयले मस्यौदा विधेयक नागरिकको राय प्रतिक्रियाका लागि सार्वजनिक गरेको छ। दर्ता बाहेकका अन्य कसुरमा 5 लाख रूपियाँसम्म जरिवाना र सामाजिक सञ्जाल व्यवस्थापन परिषद केन्द्र लगायतका प्रशासनिक निकाय पनि विधेयकले प्रस्ताव गरेको छ। मतियारलाई कसुरदारको आधा सजाय हुने व्यवस्था प्रस्तावित छ। यस्तै वैयक्तिक गोपनीयताको हकमा थप अनुसन्धानका लागि सम्बन्धित निकायमा पठाउने र एक पटक भन्दा बढ़ी कसुर गरेमा जरिवाना दोब्बर हुने पनि विधेयकमा प्रस्तावित छ। कसुरका मुद्दाको शुरू क्षेत्राधिकार जिल्ला अदालत र उच्च अदालतमा सूचना प्रविधि इजलासले पुनरावेदन सुन्ने पनि विधेयकमा प्रस्तावित छ। सामाजिक सञ्जालको दुरूपयोगबाट पीड़ित व्यक्तिको गुनासो सुनवाईका लागि 5 सरकारी निकायलाई तोकिएको छ। सूचना तथा प्रसारण विभाग, विज्ञापन बोर्ड, प्रेस काउन्सिल नेपाल, नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल प्रहरीलाई गुनासो व्यवस्थापन गर्ने निकाय तोक्ने प्रस्ताव गरिएको छ। सामाजिक सञ्जाल दर्ता उपशीर्षकमा गोर्खापत्र लेख्छ, सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहनेले सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रमा दर्ता गर्नुपर्ने व्यवस्था प्रस्तावित छ। व्यक्ति, कम्पनी र संस्थाले प्लेटफर्म दर्ता गर्न सक्नेछन्। प्लेटफर्मको प्रकृति अनुसार विभिन्न 16 प्रकारका कागजात अनिवार्य गर्ने प्रस्ताव विधेयकमा छ। दर्ता नवीकरण र खारेजीको व्यवस्था पनि विधेयकमा प्रस्तावित छ। खारेजीपछि पुनः दर्ता र सामाजिक सञ्जाल प्लेटफर्मलाई नेपालभर सञ्चालन रोक लगाउन सक्ने अधिकार पनि सामाजिक सञ्जाल व्यवस्थापन केन्द्रलाई दिने प्रस्ताव गरिएको छ। प्रयोगकर्ताका लागि छुट्टै नियम उपशीर्षकमा गोर्खापत्र पुनः लेख्छ, प्रस्तावित विधेयकले सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि पालना गर्नुपर्ने शर्त पनि उल्लेख गरेको छ। मुलुकको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता विपरीतका कार्य सामाजिक सञ्जालमा प्रकाशन प्रसारण गर्न नहुने शर्त तोकिएको छ। यस्तै घृणाजन्य अभिव्यक्ति दिन नहुने, गाली बेइज्जती र हेट स्पीच हुने कार्य गर्न नहुने पनि शर्त राखिएको छ। प्रयोगकर्ताका लागि छुट्टै नियम, सामाजिक सञ्जाल दर्ता दुईवटा उपशीर्षक दिँदै सामाजिक सञ्जाल विधेयक प्रस्ताव, सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने व्यवस्था शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। २०२४मा थपिँदै दर्जन पाँच तारे होटेल शीर्षकमा नयाँ पत्रिकाको मुख्य खबर प्रकाशन भएको छ। सन् 2024 आतिथ्य सत्कार उद्योगका लागि उत्साहप्रद हुने देखिएको छ। निर्माणको अन्तिम चरणमा रहेका एक दर्जन पाँच तारे होटेल यस वर्ष सञ्चालनमा आउँदैछन्। करिब 35 अर्ब लगानी रहने यी होटेलमा 1500 भन्दा बढ़ी कोठा तयार भइरहेका छन्। यसबाट पर्यटक भित्र्याउन मदत पुग्ने व्यवसायीहरू बताउँछन्। पछिल्लो समय ख्यातिप्राप्त अन्तर्राष्ट्रिय चीन होटेल नेपालमा लगानी गर्न उत्सुक देखिएका छन्। अधिकांश तारे होटेल तथा रिसोर्टको व्यवस्थापनमा चर्चित अन्तर्राष्ट्रिय होटेल चेन कम्पनी आउन थालेका छन्। होटेलका संचालकहरू बीच पनि बहुराष्ट्रिय ब्राण्ड भित्र्याउन प्रतिस्पर्धा नै चलेको देखिन्छ। 10 लाख पर्यटक आए 20 लाख पुर्याउने लक्ष्य उपशीर्षकमा नयाँ पत्रिका लेख्छ। 2023मा विभिन्न देशबाट 10 लाख भन्दा बढ़ी पर्यटक नेपाल भ्रमणमा आएका छन्। सबैभन्दा धेरै 3 लाख भारतीय र 1 लाख भन्दा बढ़ी अमेरिकन पर्यटक रहेका छन्। सरकारले बजेटमै 2023मा 10 लाख पर्यटक पुर्याउने घोषणा गरेको थियो। कोविड महामारीपछि घटेका पर्यटक पछिल्लो समय निरन्तर बढ़िरहेका छन्। ठूलो लगानीका दर्जनौ होटेल सञ्चालनमा आइरहँदा पर्यटक आगमन पनि क्रमशः बढ़न थालेपछि होटेल व्यवसायी पनि उत्साही बन्न थालेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशवासीका नाममा सम्बोधन गर्ने क्रममा आगामी वर्ष पर्यटकको संख्या दोब्बर पुर्याउने घोषणा गर्नुभएको छ। अर्थात 2024मा 20 लाख पर्यटकको लक्ष्य राख्न थालिएको छ। 2023मा बने 10 अर्बका 5 तारे अर्को उपशीर्षक छ नयाँ पत्रिकामै 2023 करिब 10 अर्ब लगानीका पाँचवटा पाँच तारे स्तरका होटल सञ्चालनमा आएका छन्। काठमाडौँ, काभ्रे, भैरवादेखि इटहरीसम्म नयाँ पाँच तारे थपिएका हुन्। 2.5 अर्ब लगानीमा सिद्धार्थ बिजनेस ग्रुपले भैरवामा असारदेखि पाँच तारे सिद्धार्थ भिलासा होटल सञ्चालनमा ल्याएको छ। 2023 बने 10 अर्बका पाँचवटा पाँच तारे 10 लाख पर्यटन आए 20 लाख पुर्याउने लक्ष्य दुईवटा उपशीर्षक सँगै 2024 थपिँदै दर्जन पाँच तारे होटल शीर्षकमा नयाँ पत्रिकाले मुख्य खबर प्रकाशन गरेको छ। उत्पादन ठप्प, बुटी बिनाको वैध खाना शीर्षकमा नागरिकले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। 350 वर्षको इतिहास बोकेको र आयुर्वेदिक औषधिमा निकै विश्वासिलो मानिएको सिंहदरबार वैध खानामा 4 महिनादेखि औषधि उत्पादन ठप्प छ। उत्पादन बन्द भएपछि कारखानामा ताला लगाइएको छ। कारखानामा काम गर्ने कर्मचारीले 3 महिनादेखि तलब समेत पाएका छैनन्। सिंहदरबार वैध खानाका वरिष्ठ मार्केटिङ अधिकृत ऋषिराज रेग्मीले जड़ीबुटी नभएकाले औषधि उत्पादन बन्द गर्नु परेको बताउनुभयो। उहाँका अनुसार गत भदौदेखि दशैंसम्म वैद्यखानाले 3 थरी मात्र औषधि उत्पादन गर्थ्यो। दशैंपछि ती 3 थरी औषधि उत्पादन पनि गर्न सकिएको छैन। वैद्यखानाले अब कहिलेदेखि औषधि उत्पादन शुरू गर्छ यसको टुंगो छैन। हामीलाई आवश्यक पर्ने जड़ीबुटी आपूर्ति गर्न ठेक्का लगाएका छैनौ। ठेक्का लगाउने तयारी भइरहेका बेला सरकारले कार्यकारी निर्देशक परिवर्तन गर्यो। रेग्मीले भन्नुभयो अब कहिले ठेक्का लाग्छ र कहिलेदेखि औषधि उत्पादन शुरू हुन्छ टुंगो छैन। उत्पादन ठप्प, बुटी बिनाको वैध खाना नागरिकको अग्रपृष्ठको समाचार हो यो। राष्ट्रिय सभा निर्वाचन गठबन्धनमा सीट बाँडफाँड गर्न आज निर्णायक बैठक शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। एमाले राष्ट्रिय सभाका रिक्त 19 वटै सीटमा उम्मेद्वार उठाउने निर्णय गरेसँगै सत्ता गठबन्धनका दल सीट बाँडफाँड बारे निर्णायक छलफलमा जुटेका छन्। संक्रमणकालीन न्याय टीआरसी सम्बन्धी विधेयक पारित गर्न एमालेको सहयोगको सुनिश्चितता खोजेको गठबन्धनले एमालेबाट ठोस प्रस्ताव नआएको भन्दै आपसमै सीट बाँडफाँडबारे छलफल थालेको हो। गठबन्धनले आज निर्णायक बैठक बोलाएको छ। आगामी 21 फागुनमा राष्ट्रिय सभा अध्यक्ष सहित 20 सांसदको कार्यकाल सकिँदैछ। त्यसमध्ये एकजना राष्ट्रपतिबाट मनोनित छन् भने बाँकी 19 सांसदका लागि आगामी 19 माघमा निर्वाचन हुँदैछ। त्यसका लागि निर्वाचन आयोगले 23 पुसमा मनोनयन दर्ताको समय तोकेको छ। माओवादी उपमहासचिव वर्षमान पुनले एमाले निर्णयसँगै सहकार्यको सम्भावना टुंगिएको बताउनुभयो। उहाँले आज गठबन्धन दलबीचको छलफलबाट सीट बाँडफाँडको टुंगो लाग्ने बताउनुभयो। एमालेलाई समेटेर लाने विषयमा छलफल भएको हो तर उहाँहरूले सबै सीटमा एक्लै उम्मेद्वारी दिने निर्णय गरेपछि सहकार्य गरेर जाने अवस्था रहेन। अब गठबन्धनका दलबीच बाँडफाँडको टुंगो लगाउँछौ उहाँले भन्नुभयो। राष्ट्रिय सभा निर्वाचन गठबन्धनमा सीट बाँडफाँड गर्न आज निर्णायक बैठक नयाँ पत्रिकाको अग्रपृष्ठको समाचार हो यो। तरलता अधिक, बैंकमा थुप्रियो पैसा, अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। अहिले बैंक तथा वित्तीय संस्थासँग कर्जा दिने अधिक क्षमता छ। यस्तो अवस्था आएको लामो समय भयो तर लगानी हुन सकेको छैन। यसरी पुँजी थुप्रिँदा बैंकिङ प्रणालीमा पनि अवरोध सिर्जना भएको छ। चालू आर्थिक वर्ष शुरू भएदेखि नै यस्तो स्थितिले निरन्तरता पाएको हो। पछिल्लो समय कर्जा प्रवाह हुन नसक्दा बैंकिङ प्रणालीमा निरन्तर पैसा थुप्रिएको छ। बैंकमा नयाँ कर्जाको माग नै नभएपछि लगानी योग्य पुँजी पर्याप्त देखिएको हो। यसै कारण केन्द्रीय बैंकले पुष महिना शुरू भए यता निक्षेप संकलन उपकरणबाट 1 खर्ब 80 अर्ब रूपियाँ पैसा तानेको प्रशोचन गरेको छ। तरलता अधिक, बैंकमा थुप्रियो पैसा, अन्नपूर्णको अग्रपृष्ठको समाचार हो यो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ, तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ, तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। निकुञ्ज भित्र ठूला जलविद्युत सञ्चालन गर्ने गरी कार्यविधि शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार प्रकाशित छ। अब राष्ट्रिय निकुञ्ज र आरक्ष भित्र ठूला जलविद्युत आयोजना सञ्चालन गर्न सकिने भएको छ। यसअघि निकुञ्ज तथा आरक्ष भित्र स्थानीय उपभोक्ताका लागि 1 मेगावाट भन्दा कम क्षमताको मात्र जलविद्युत आयोजना चलाउन मिल्ने व्यवस्था रहेकामा मन्त्री परिषदले संरक्षित क्षेत्रमा पूर्वाधार निर्माणको जग्गा उपलब्ध गराउने सम्बन्धी कार्यविधि 2080 जारी गर्दै 100 मेगावाट भन्दा माथिका आयोजना पनि सञ्चालनको बाटो खोलेको हो। राजपत्रमा प्रकाशित कार्यविधिमा उल्लेख भए अनुसार मध्यवर्ती क्षेत्र वा संरक्षित क्षेत्रमा सम्पूर्ण वा आंशिक संरचना पर्ने गरी जलविद्युत आयोजना अगाडि बढ़ाउन सकिनेछ। निकुञ्ज वा आरक्ष क्षेत्रमा भने बाँध, हेडरेस नहर, हेडरेस पाइप, टनेल, पेन स्टक पाइप र विद्युत उत्पादन गृह मध्ये केही संरचनाभित्र र केही बाहिर राख्न पाइनेछ। निकुञ्ज वा आरक्षभित्र बग्ने नदीमा एउटै नदीको प्रवाहमा एक स्थान भन्दा बढ़ी स्थानबाट विद्युत उत्पादन गर्न पाइने वा नपाइने विषयमा कार्यविधिमा प्रष्ट उल्लेख छैन। संरक्षित क्षेत्रभित्र सञ्चालन भएका जलविद्युत आयोजनाले प्रयोग गरेको जग्गा परिवर्तन नहुने र जल प्रवाह कायम रहने देखिएमा जलविद्युत आयोजनाको क्षमता थप गर्न पाइनेछ। निकुञ्जभित्र ठूला जलविद्युत सञ्चालन गर्ने गरी कार्यविधि शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। उमेर नमिल्दा बाल गृहमा झडप, यो समाचार हो गोर्खापत्रको अग्रपृष्ठको। 1.5 वर्षभित्र विभिन्न 6 वटा बाल सुधार गृहमा झडप भएका छन्। भक्तपुरमा सुधार गृह नै तोडेर बाल बालिका भागेका थिए। क्षमताभन्दा बढ़ी बालबन्दी राखिएकाले अधिकांश बाल गृहमा झडप हुने गरेको पाइएको छ। देशका 9 वटा बाल सुधार गृहको क्षमता 575 भए पनि ती गृहमा 1160 बाल बालिका छन्। बाल सुधार गृहमा लगातार झडप हुन थालेको 18 महिना पुग्यो। 2079 असार 6 गते रूपन्देहीको बाल सुधार गृहमा झडप भएपछि समस्या शुरू भएको हो। 9 वटा मध्ये 5 वटा सुधार गृह सरकारले प्रत्यक्ष रूपमा सञ्चालन गरेको छ भने 4 वटा सुधार गृह युसेफ नेपाल नामक गैर सरकारी संस्थाले सञ्चालन गर्दै आएको छ। नेपालगंज, डोटी, पर्सा, मकवानपुर, रूपन्देहीमा सरकारले र भक्तपुर, नेपालगंज, विराटनगर, पोखरामा युसेपले बाल सुधार गृह सञ्चालन गरिरहेको छ। आपराधिक कार्य वा बाल विज्याईमा संलग्न बाल बालिकालाई अदालतको फैसलाका आधारमा बालबन्दीका रूपमा यस्ता गृहमा राख्ने गरिएको छ। बाँकेको सुधार गृहमा 2079 पुष 14 गते कैदी बन्दी झ्यालको भेन्टिलेसन तोडेर भागेका थिए। यही पुष 15 गते बाँकेकै क्षेत्रीय कारागारमा सञ्चालित बाल सुधार गृहमा बालबन्दी बीच विवादपछिको झडपमा एकजना घाइते भएका थिए। गत भदौ 26 गते पर्साको वीरगंज स्थित बाल सुधार गृहमा 2 समूहबीच झडप हुँदा स्थिति नियन्त्रण बाहिर गएको थियो। वीरगंजको यो तनाव भक्तपुरको सानो छिमी स्थित सुधार गृहमा भएको झडपको घटनासँग जोड़िएको थियो। रामेछापको मन्थली नगरपालिका 3 कठजोरका 21 वर्षीय कमल बस्नेतको मृत्यु रहस्यमय भएको भन्दै कैदीबन्दीले भदौ 3 गते बाल सुधार गृहभित्र नाराबाजी र तोड़फोड़ गरेका थिए। तत्कालै 16 जनालाई बाँके र 19 जनालाई भक्तपुरको सुधार गृहमा स्थानान्तरण गरिएको थियो। बालबन्दीको आचरण, बानी तथा व्यवहार सुधार्दै शिक्षा लगायतको सुविधा उपलब्ध गराउनु पर्नेमा 1 वा 2 जना मात्र शिक्षक व्यवस्थापन हुँदा बाल बालिकाका सिकाइमा समस्या देखिएको छ। उमेर नमिल्दा बाल गृहमा झडप शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर प्रकाशन गरेको छ। प्रदर्शनकारीमाथि गोली प्रहार, युवकको मृत्यु, यो समाचार हो नागरिकको अग्रपृष्ठको। अस्पतालको विषयमा सर्लाहीको बरहथवा नगरपालिकामा झडप हुँदा गोली लागेर एक युवकको ज्यान गएको छ। बरहथवा बजार स्थित होटल सर्लाहीका संचालक तथा कुखुरा व्यवसायी 30 वर्षीय जयशंकर शाहको प्रहरीको गोली लागेर घटनास्थलमै मृत्यु भएको हो। बरहथवा नगरपालिका 6 स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई 50 बेडको बनाउन नेपाली कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, लोसपा नेपाल, बहुजन एकता पार्टी नेपालले आन्दोलन गर्दै आएका छन्। नगरपालिकाको कार्यपालिका बैठकले 2079 असोज 9 गते निर्माणाधीन नगर अस्पताल स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो। कांग्रेस सहित 5 दलले सोही निर्णय कार्यान्वयनका लागि निरन्तर दबाव दिँदै आएका छन्। प्रदर्शनकारीमाथि गोली प्रहार, युवकको मृत्यु नागरिकको अग्रपृष्ठको खबर हो यो। सुन तस्करी जाँचबुझ आयोगको म्याद 2 महिना थप। कान्तिपुरले भित्री पृष्ठमा खबर प्रकाशन गरेको छ। सरकारले सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको म्याद 2 महिना थप गरेको छ। विद्युतीय चुरोट, भेप र सवारी साधनका ब्रेक, सु लगायतमा लुकाएर ल्याएको सुन सम्बन्धी छानबिन गरी संलग्नमाथि कार्यवाही सिफारिश गर्न सरकारले असोज 14 पूर्व न्यायाधीश दिल्ली राज आचार्यको अध्यक्षतामा 4 सदस्यीय आयोग गठन गरेको थियो। पूर्व एआईजी सहकुल थापा र पूर्व सहसचिव द्वय किशोरजंग कार्की र प्रेमराज जोशी समेत सम्मिलित 4 सदस्यीय आयोगलाई पुष 16 काम सक्न समय तोकिएको थियो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान दायरामा ल्याएका 33 जनासँग बयान, विज्ञ तथा सम्बन्धित निकायका प्रतिनिधिसँग राय परामर्श एवं केही भन्सार क्षेत्रको निरीक्षण र कागजात अध्ययनमै आयोगले 3 महिना गुजारेको छ। गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईले मन्त्री परिषद बैठकले आयोगलाई जिम्मेवारी पूरा गर्न फागुन 16 समय थपिएको बताउनुभयो। सुन तस्करी जाँचबुझ आयोगको म्याद 2 महिना थप। कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। बूढ़ी गण्डकी डुबान क्षेत्रका विस्थापितलाई जीविकोपार्जनकै पिरलो शीर्षकमा नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छ। धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर 2 मैदी स्थित माझी टारका धनबहादुर कुमाल बुढ़ी गण्डकी नदीमा माछा मारेर बजारमा बिक्री गर्नुहुन्छ। उहाँकै आमदानीमा परिवार निर्भर छ। तर 1200 मेगावाटको बुढ़ी गण्डकी जलाशय युक्त जलविद्युत आयोजना निर्माण हुने भएसँगै पुर्ख्यौली पेसा गुमेपछि उहाँलाई कसरी बाँच्ने भन्ने पिरलो शुरू भएको छ। बुढ़ी गण्डकी करिडोर क्षेत्रमा बसोबास गर्ने माझी कुमाल समुदायका व्यक्तिहरू यही नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन्। बुढ़ी गण्डकी डुबान क्षेत्रका विस्थापितलाई जीविकोपार्जनकै पिरलो नयाँ पत्रिकाको अर्थ पृष्ठको खबर हो यो। उत्पादन बढ़्यो, मूल्य कुर्दै सुन्तला किसान शीर्षकमा अन्नपूर्णको अर्थपृष्ठमा खबर छ। गत वर्षको भन्दा दोब्बर उत्पादन र राम्रो बजार भावले धनकुटा 2 सिप्तिङका जितेन्द्र राईलाई उत्साहित बनाएको छ। गाउँमा सबैभन्दा बढ़ी क्षेत्रफलमा सुन्तला रोपेर फलाउने वहाँ अरू किसान भन्दा बढ़ी आमदानी गर्नुहुन्छ। उत्पादन बढ़्यो, मूल्य कुर्दै सुन्तला किसान अन्नपूर्णको अर्थपृष्ठको खबर हो यो। प्रहरी समायोजन गाँठा फुकाउँदै संघ शीर्षकमा नागरिकले अग्रपृष्ठमा समाचार प्रकाशन गरेको छ भने 1.5 वर्षदेखि 14 लाख सेवाग्राहीले पर्खिरहेछन् सवारी लाइसेन्स शीर्षकमा कान्तिपुरको अर्थपृष्ठमा समाचार छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।